प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 18 दिन बाँकी।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा आराधना सहित महाशिवरात्रि पर्व मनाइँदै प्रतिनिधि सभा निर्वाचनका लागि आज राति 12 बजेदेखि प्रचार प्रसार शुरू हुँदै प्रचार प्रसारमा आचार संहिताको पालना गर्न राजनीतिक दल तथा उम्मेद्वारलाई निर्वाचन आयोगको आग्रह। सदाचार र असल शासनको प्रतिबद्धता सहित राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि नागरिक करार सार्वजनिक। इरान र अमेरिका बीच इरानको आणविक कार्यक्रम सम्बन्धी दोस्रो चरणको वार्ता यसै साता जेनेभामा हुने र वेस्ट इण्डिजसँग 9 विकेटले पराजित भएसँगै नेपाल आईसीसी T20 विश्वकपको समूह चरणबाट बाहिरियो।
यही 2082 साल फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो अमूल्य मतको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदातामा हार्दिक अनुरोध गर्दछ।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082
सबैभन्दा ठूलो काम हो प्रतिनिधि रोज्ने, निर्वाचनको माध्यमबाट आफ्नो हक खोज्ने।
मतदान मिति 2082 फागुन 21 गते बिहिबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ सहित देशभरका शिवालयमा बिहानैदेखि देवाधिदेव महादेवको पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ। आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको हो। पशुपति क्षेत्रबाट भक्तजनको अवस्था र दर्शनका सम्बन्धमा जानकारी दिनको लागि हाम्रा संवाददाता केशव ढुङ्गाना यतिखेर प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। केशवजी,
हजुर,
के छ त्यहाँको अवस्था, जानकारी गराइदिनुहोस् न।
हजुर, म अहिले यति बेला आराध्यदेव पशुपतिनाथ मन्दिरको पश्चिम तर्फको यो गुहेश्वरी तर्फबाट आउने गुहेश्वरी गौरी घाट हुँदै आउने लाइन प्रवेश गर्ने ठाउँमा छु। यहाँ भक्तजनहरू लाइनमा बसेको अनि दर्शन गरेर पूजा गरेर फर्कनेहरूको भिड छ। आज बिहानैदेखि नै नियमित निरन्तर भनौँ लाइनमा बसेर दर्शन गर्नेहरूको संख्या राम्रै छ अघिल्लो वर्षहरूकै जस्तै। तर केही कुराहरू जस्तो अघिल्लो वर्ष चाहिँ दिउँसो 1 बजेतिर अथवा मध्याहपछि केही बेर लाइनहरू नसर्ने, लामो समय लाइनमा बस्नुपर्ने यस्तो गुनासोहरू धेरै सुनिन्थ्यो भने यो वर्ष चाहिँ पशुपति क्षेत्र विकास कोषले यो पूजा गर्न आउने दर्शनार्थीहरूको सुविधाको लागि लाइन एकदमै छिटो सर्ने गरी अथवा मन्दिरभित्र लामो समय धेरै समय लिन नपाउने गरी व्यवस्था मिलाएको भन्ने जुन दावी गरेको थियो त्यो चाहिँ सत्य देखिन्छ। किनभने त्यति लामो समय लाइनमा बस्न नपरेको भनेर भन्नेको भक्तजनहरूको प्रतिक्रिया पाइएको थियो त्यहाँनिरदेखि। त्यो बाहेक अर्को यस वर्ष चाहिँ अलिकति नोटिसमा लिने खालको परिस्थिति भनेको विशेष गरी तराई मूल र इन्डियाबाट आउने भारतीय पर्यटकहरू अथवा दर्शनार्थीहरू भक्तजनहरूको संख्या चाहिँ विगतको वर्षमा भन्दा अलिक धेरै, विशेष गरी बिहानको समयमा चाहिँ यहाँको काठमाडौँ र हाम्रो यो पहाडी क्षेत्रका भन्दा तराई मूलका र भारतीय मूलका पर्यटकहरू धेरै थिए यहाँ दर्शनार्थीहरू। अनि अहिले बेलुका पनि त्यो संख्या फेरि बढेर गर्छ। विगतका वर्षहरूमा चाहिँ बेलुका जब चाँद ढल्छ यहाँ काठमाडौँको वरिपरिका रैथानेहरू अथवा भनौँ यहाँका युवाहरू यसरी आउने र ठुलो भिड जम्मा हुने गर्थ्यो भने अहिले चाहिँ दिनैभरि जस्तो बाहिरदेखि नै यहाँ पशुपति दर्शन गर्नकै लागि भनेर पूजा गर्नकै लागि भनेर आउने व्यक्तिहरू लाइनमा बसेर पूजा गरिरहेको दर्शन गरिरहेको देख्न पाइन्छ। त्यो बाहेक अर्को अर्को चाहिँ यस वर्ष यो यहाँ पशुपतिमा विशेष गरी साँझ पख लागु औषध यो गाजा भाङ धतुरोहरू अलिक धेरै खाने प्रयोग हुने के गर्ने यसको दुरुपयोग बढ्ने गरेको यो चिकित्सा निकायलाई अलिक टाउको दुखाइ थियो। यस वर्ष चाहिँ अलिक कडाई गरेको जस्तो महसुस गर्न पाइन्छ। यो यसको चाहिँ अलिक धेरै चेकनाथ भइरहेको दिउँसोतिर प्रहरीले पनि सुरक्षा निकायका मान्छेहरूले पनि केही मान्छेहरूलाई नियन्त्रणमा लिएको छानबिन गरेको जाँच गरेको के गरेको भनेर छोडेको भन्ने पनि यही तथ्याङ्कहरू पनि आएको थियो। त्यो बाहेक पनि यहाँ भौतिक उपस्थिति हेर्ने हो भने पनि अलिक साँझ परेपछि सुरक्षाकर्मीहरूको सङ्ख्या अलिक बढेको देखिन्छ। जुन ठाउँहरू अलिक शङ्कास्पद छन् जहाँ त्यस्तो लागु पदार्थहरूको अलिक धेरै हुन्छ गाजा लगायतका वस्तुहरूको अलिक धेरै प्रयोग हुने के गर्ने भनिन्छ त्यो ठाउँहरूमा अलिक धेरै चेकजाँच गरेको निगरानी गरेको त्यो पनि देखिन्छ। त्यसपछि अर्को चाहिँ यस वर्ष यहाँ यो सजावटको लागि प्रयोग गरिएको मन्दिरभित्र फुल बत्ती झिलिमिली यो चाहिँ अघिल्लो वर्षको भन्दा अलिक बढी प्रयोग गरिएको कारणले अलिक साँझको बेला चाहिँ अलि धेरै मनमोहक देखिएको र यहाँ चाहिँ अलिक धेरै लामो समयसम्म भक्तजनहरू दर्शन गरिसकेपछि पनि टल लिने बस्ने गर्दाखेरिमा अहिले साँझको समयमा अलिक भिड जम्मा भएको छ। यो चाहिँ अहिले आज चाहिँ अब समग्रमा दिनभरिको कुरा गर्नुपर्दा हिजो बेलुकादेखि नै यहाँ मान्छेहरू बस्ने रातभर जागरण बसेर पूजा गर्नको लागि प्रतीक्षा गर्ने गरेको बेलादेखि आज बिहानैदेखि भिडभाड छ। त्यस क्रममा राष्ट्रपति रामचन्द्र पौडेल अघि साँझ 5 बजेतिर सपरिवार आएर पूजा आराधना गरेर फर्कनुभयो। त्यस लगत्तै प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थ व्यक्तिहरू पनि यहाँ आएर आज आरोध्य पशुपतिनाथको पूजा अर्चना गरेर फर्कनु भएको छ। त्यो बाहेक अब बेलुका राति यो भक्तजनहरूको आरोह यो आउने क्रम जति बेलासम्म रहन्छ त्यति बेलासम्म यहाँ चाहिँ मन्दिरको चारै ढोका खुल्ला रहने यहाँ पश्चिम विकासको सिर्जना छ। यो चाहिँ अब पूजाको क्रम सम्भवतः राति 12-1 बजीसम्म चलिरहन्छ।
हस् धन्यवाद केशवजी। उहाँ हुनुहुन्थ्यो हाम्रा संवाददाता केशव ढुंगाना पशुपति क्षेत्रबाट। आज देशभरका शिवालयमा देवादिदेव महादेवको पूजा आराधना सहित महाशिवरात्रि पर्व मनाइँदैछ। अहिले पशुपति क्षेत्र लगायत देशभरका शिवालयहरूमा दर्शनार्थीहरूको भीड़ छ। त्यस सम्बन्धी जानकारी गराउँदै हुनुहुन्थ्यो। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज राति 12 बजेदेखि प्रचार प्रसार शुरू हुँदैछ। आज राति 12 बजेदेखि राजनीतिक दल उम्मेद्वार तथा तिनका भातृ संगठनले निर्वाचन प्रचार प्रसार गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको पूर्व निर्धारित तालिका अनुसार राजनीतिक दल उम्मेद्वार शुभेच्छुक तथा तिनका भातृ संगठनलाई आज राति 12 बजेदेखि फागुन 18 गते राति 12 बजेसम्म प्रचार प्रसार सभा गोष्ठी घर दैलो लगायतका कार्यक्रम गर्न दिइने आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम शुरू भएको छ। आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले निर्वाचन आयोगबाट स्वीकृत विशेष कार्यक्रम अनुसार आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम शुरू भएको आयोगले जनाएको छ। यही फागुन 17 गतेसम्म देशभरका 753 स्थानीय तहका 6743 वडामा मतदाता शिक्षा स्वयंसेवक मार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी भएका अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेद्वारले घोषणा पत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन्। आजै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी उज्यालो पार्टी नेपाल प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपा र नेपाल मजदूर किसान पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नागरिक करारको नामबाट आफ्नो दलको सरकार गठन भएमा गर्ने सदाचार र असल शासन सहित 5 वर्षमा गर्ने कामको 5 प्राथमिकता उल्लेख गरी प्रतिबद्धता सार्वजनिक गरेको छ। नागरिक करारमा भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत आचरणगत र संस्थागत सुधार रोजगारी सृजना लगायतका विषयहरू समावेश गरिएको छ। उज्यालो पार्टी नेपालले सुशासन समृद्धि र सामाजिक न्यायमा केन्द्रित रहेर आगामी निर्वाचनको लागि निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। त्यस्तै प्रगतिशील लोकतन्त्र उन्नतिशील राष्ट्रको नारा सहित प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि निर्वाचन प्रणाली सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पाँचवटा निर्वाचन क्षेत्र र 6,45,000 मतदाता रहेको रूपन्देही जिल्लामा निर्वाचनको मिति नजिकैसँगै चुनावी सरगर्मी बढ़न थालेको छ। बुटोलबाट संवाददाता विमल घेमालीको रिपोर्ट।
राजनैतिक दलहरूले गर्ने ठूला चुनावी आमसभा शुरू भई नसकेको परिस्थितिबीच रूपन्देहीमा उम्मेद्वारहरूले टोल टोलमा सम्पर्क कार्यालय खोल्ने तथा सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो पक्षमा जनमत बढ़ाउने कसरत थालेका छन्। माघ 6 गते उम्मेद्वारी मनोनयन भएसँगै चुनावी सरगर्मी बढ़न थालेको बताउनुहुन्छ स्थानीय मतदाता भगवती पाण्डे।
विगतका निर्वाचनहरूको अनुभव हेर्दाखेरि हल्ला बाहिर एउटा हुन्छ, होइन, मत दिने त मतदाताले हो नि त, त्यो क्षेत्रको मतदाता कस्तो छ, सामाजिक सञ्जालमा जसरी हल्ला गरिरहेको छ त्यो सामाजिक सञ्जालमा उठाइरहेका आवाजहरू ती व्यक्तिहरू चाहिँ कुन क्षेत्रका हुन्, कुन निर्वाचन क्षेत्रका हुन् भन्ने हिसाबले पनि अर्थ राख्छ भन्ने मलाई लाग्छ।
विगतका निर्वाचनहरूमा पनि मतदाताहरूको उत्साहपूर्ण सहभागिता देखिने रूपन्देही जिल्लामा यसपल्ट पनि कुनै कमी नआएको र परिणाम आफ्नो पक्षमा पार्ने प्रयासलाई स्वाभाविक रूपमा लिनुपर्ने अनुभव सुनाउँदै एकजना पुराना पत्रकार डीआर घिमिरे।
पहिला भन्दा अहिले उत्साह बढे जस्तो लागेको छ मलाई। मैले यसो हेर्दाखेरिमा सबैतिर मान्छेमा चाहिँ अलिकति बढी चासो जागर देखे जस्तो देखिन्छ। पार्टीहरू पनि आफ्नो ढंगले अब चुनाव प्रचारको 4 गतेदेखि बढी उनीहरू चाहिँ घर दैलो कार्यक्रम बढाएका छन् सबै दलहरूले, र अहिले चाहिँ उनीहरूले आफ्नो एक खालको वार्म अप गर्ने काम, आफ्ना कार्यकर्ताहरूलाई तयार बनाउने, अब कोही असन्तुष्ट कार्यकर्ताहरू रहेछन् भने उनलाई चित्त बुझाउने र सबैलाई अब लागो भए चुनावमा हामी एक ढंगले जानुपर्छ भन्ने काममा एउटा काममा त्यो ढंगले लागेका छन्।
जिल्लाका 5 वटै निर्वाचन क्षेत्रहरूमा मतदान अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ भने फागुन 17 गते भित्रमा आवश्यक सामग्री सहितका जनशक्ति खटाउने तयारीमा निर्वाचन आयोग लागेको छ। मतदाता शिक्षाका लागि स्थानीय तहका सबै वडा कार्यालयहरू मार्फत कार्यक्रम सञ्चालनमा ल्याइएको छ। आचार संहिता कार्यान्वयन तथा अनुगमनको विषयमा पनि निर्वाचन आयोग क्रियाशील रहेको जानकारी दिँदै क्षेत्र नम्बर 2 का निर्वाचन अधिकृत राजेन्द्र नेउपानेले मतदाताहरूलाई ढुक्क बनेर मतदान गर्न सकिने व्यवस्था मिलाइएको बताउनुहुन्छ।
भयरहित स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्नको लागि हामी हरदम क्रियाशील छौं। जनप्रतिनिधि छनौट गर्ने क्रममा निर्भय र स्वतन्त्र रूपमा आउनुहुनेछ भन्ने अपेक्षा पनि निर्वाचन आयोगले गर्दछ।
निर्वाचन सम्पन्न गराउने दायित्वसँग जोड़िएको शान्ति सुरक्षाको विषयप्रति रूपन्देहीमा खासै समस्या नदेखिएको भए पनि नेपाल प्रहरीले चुनौतीका सबै पक्ष अध्ययन गर्दै निर्वाचन लक्षित विशेष योजनामा काम गरिरहेको भनाई छ प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवको।
त्यस्तो धेरै चाहिँ थ्रेड छ भन्ने जस्तो लाग्दैन। त्यति भन्दा पनि हामी आफ्नो कुनै पनि पक्षमा नसोचेर अथवा नेग्लिजेन्स गर्ने अथवा चाहिँ बुझ्दै नबुझ्ने सबै ठिक छ भन्दैमा हामी चुप्लाएर बस्ने अवस्था पनि हुँदैन र सुरक्षाको कुराहरूलाई लिएर हामीले हरेक एंगलबाट सोचेर त्यही अनुसारको मैले आफ्नो जनशक्ति मोबिलाइज गरेको छु। म पनि एकदमै सतर्क छु।
5 वर्षे अवधि सकिन 2 वर्ष बढ़ी समय बाँकी रहँदै हुन गइरहेको यो निर्वाचनले देशको विद्यमान राजनीतिक अस्थिरता चिर्न सक्ने गरी समाधान दिन सक्ने आधारहरू मजबूत बन्न सकेमा मात्र अरबौं खर्च गरेर सम्पन्न हुने निर्वाचनले सार्थकता पाउनेछ। विमल गेवाली, रेडियो नेपाल, बुटवल।
आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 67 जिल्लाका 155 निर्वाचन क्षेत्रको मतपत्र छपाई सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म 1,91,24,000 मतपत्र छपाई भएर ढुवानी गर्न तयारी अवस्थामा राखिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले जनअपेक्षा पूरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताउनु भएको छ। सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर 4 का मतदातासँग आज भेटघाट गर्दै सभापति थापाले आगामी 5 वर्षमा जनभावना अनुसार सरकारले काम गर्नुपर्ने चुनौती रहेको बताउनुभयो। जनतालाई परिणाम दिनुपर्ने समय आएको उल्लेख गर्दै उहाँले अब आनाकानी गर्ने छूट नभएको र सबै दललाई साथमा लिएर स्थायित्व हुने काम गर्नुपर्ने बताउनुभयो। निर्वाचन नजिकिँदै जाँदा दलका र स्वतन्त्र उम्मेद्वारहरू मतदाताको घर दैलोमा मत माग्न व्यस्त देखिन्छन्। दलका उम्मेद्वार पार्टी संयन्त्र मार्फत गाउँ गाउँ पुगिरहेका बेला स्वतन्त्र उम्मेद्वार पनि आफ्ना समर्थक शुभचिन्तक सहित समूहको प्रयोग गर्दै आफ्नो सक्रियता बढ़ाइरहेका छन्। विगतको चुनाव भन्दा यसपटक मत माग्न घर दैलोमा पुग्ने उम्मेद्वारसँग मतदाताले उनीहरूका भावी योजना र एजेण्डा खोज्न थालेका छन्। सल्यानबाट दीपक शर्माको रिपोर्ट।
प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता र उम्मेद्वार दुवै अन्तिम तयारीमा जुटेका छन्। गाउँका सागु र बाटो हुँदै उम्मेद्वारहरूको टोली घर घर पुगिरहेको छ। हातमा चुनाव चिन्ह, साथमा समर्थक र स्थानीय कार्यकर्ता। उनीहरू भोट माग्दै गर्दा मतदाता भने रोजगार, शिक्षा र विकासका स्पष्ट योजना खोजिरहेका छन्। शारदा नगरपालिका 14 प्रदीप भण्डारी।
हामी पहिला विकास गर्ने हो नि, तर राजनीति पछि गर्ने हो। यहाँ त पहिला राजनीति गरेर पछि विकास गर्न खोजिन्छ। पहिला राजनीति गरेर पछि विकास भयो भने, विकास गर्न खोज्यो भने विकास कसरी हुन्छ?
यो पटकको चुनावमा नागरिकले पार्टी भन्दा पनि उम्मेद्वारको व्यक्तित्व र भिजन हेर्न थालेका छन्, जसले जनताको दैनिक जीवनसँग जोडिएको समस्या बुझेको छ, उसैलाई साथ दिने सोच बनाइरहेको मतदाताको भनाई रहेको छ। मुख्य कुरा त के छ भने, यहाँ नागरिक अब केवल नारा र झण्डाले मात्र सन्तुष्ट हुन चाहँदैनन्। उनीहरू आफ्नो जीवन स्तरमा सुधार ल्याउने ठोस योजना र एजेण्डा खोजिरहेका छन्। मतदातासँग उम्मेद्वारले गरेका वाचा पूरा नभए तपाईहरूलाई के गर्ने भनेर शारदा नगरपालिका 2 कविराज रोकाई प्रति प्रश्न गरिरहनु भएको छ।
तपाईँको कार्यकाल 5 वर्षभित्रमा तपाईँले गरेका वाचाहरू पूरा गर्न सक्नु भएन भने हामीले के गर्ने?
विगतका चुनावमा दलगत निष्ठा र व्यक्तिगत सम्बन्धका आधारमा मत दिने प्रवृत्ति देखिए पनि यसपटक मतदाता भने बढी सचेत देखिन्छन्। घर दैलो अभियानले चुनावी माहौल तातिए पनि मतदाताको अपेक्षा भने परिणाममुखी विकास र जवाफदेहितातर्फ केन्द्रित देखिन्छ। बागचौर नगरपालिका 3 रात पहराका इन्द्र भण्डारी।
गाउँमा अहिले बाटो पुगेको छ, विद्युत पुगेको छ। जति बेला मान्छे थिए त्यहाँ बाटो थिएन, अहिले बाटो छ, मान्छे छैन। यो बीचको तुलन तालमेल मिलाउनको निम्ति तपाईँको भावी योजना के छ?
उम्मेद्वार पार्टी संयन्त्र वा साथी समूहको सहारामा घर दैलोमा व्यस्त छन्, तर मतदाता भने स्पष्ट योजनाको खोजी गरिरहेका छन्। यो परिवर्तनले फागुन 21 नतिजा मात्र होइन, अब आउने दिनको राजनीतिक दिशा पनि तय गर्न सक्दछ। दीपक शर्मा, सल्यान।
राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको 263 वार्षिकोत्सवको अवसरमा नेपाली सेनाले आज सैनिक मंच टोणीखेलमा आयोजना गरेको विशेष समारोहमा शरीक हुनुभयो। समारोहमा सेनाले विभिन्न आकर्षक रणकौशल, मार्च पास्ट तथा परम्परागत वेशभूषा झल्किने विविध कला र नृत्य प्रदर्शन गरेको थियो। सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुभयो। उहाँले प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रममा नेपाली सेनाले शान्ति मिशनमा प्रयोग गर्ने सवारी साधन उपकरण र हतियार प्रदर्शन गरेको थियो। सो अवसरमा नेपाली सेनाले सैनिक मंचमा मार्च पास्ट, हेलिकप्टरबाट पुष्पगुच्छ अर्पण गरेको थियो, साथै राइफल र तोपबाट महाशिवरात्रि बढ़ाई तथा आकर्षक कवाज प्रस्तुत गरेको थियो। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मलेखु खण्डको 11 किलोमिटर सड़क कालोपत्रे भएको छ। नागढुङ्गा मुगलिङ सड़क आयोजनाका इन्जिनियर विजय दराईका अनुसार तेस्रो चरण अन्तर्गत हालसम्म 40% अर्थात कुरिन्टार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्रे भएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। इरान र संयुक्त राज्य अमेरिका बीच इरानको आणविक कार्यक्रम सम्बन्धी दोस्रो चरणको वार्ता यसै साता हुने भएको छ। वार्ता जेनेभामा हुने तयारी गरिएको स्विजरल्याण्डका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। यसअघि पहिलो चरणको वार्ता अप्रत्यक्ष रूपमा ओमानको मध्यस्थतामा फेब्रुअरी 6 सम्पन्न भएको थियो। उक्त वार्ता इरानको आणविक गतिविधिलाई लिएर अमेरिका र अन्तर्राष्ट्रिय समुदायबीच उत्पन्न असहमति समाधान गर्ने उद्देश्यले आयोजना गरिएको हो। संयुक्त राज्य अमेरिकाले बारम्बार चेतावनी दिँदै इरानको आणविक कार्यक्रम पारदर्शी र सीमित हुनुपर्ने बताउँदै आएको छ। अर्कोतिर इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको दावी गर्दै आएको छ। इरानी अधिकारीहरूले यसलाई ऊर्जा आवश्यकताका लागि र वैज्ञानिक अनुसन्धानका लागि प्रयोग भइरहेको बताएका छन्। पछिल्ला वर्षहरूमा इरान र इजरायल बीच बढ़ेको तनावले वार्ताको वातावरणलाई अझ जटिल बनाएको छ। रसियाका विपक्षी नेता एलेक्स नाभाल्नीलाई रसियाले दुई वर्ष अघि विष दिएर हत्या गरेको बेलायत र उसका सहयोगीहरूले बताएका छन्। नाभाल्नीको शरीरबाट लिइएका नमूनाको परीक्षणपछि उनको शरीरमा विश्वमै सबैभन्दा विषालु डार्ट फ्रगमा पाइने विष भेटिएको थियो। नाभाल्नी रसियाको हिरासतमा रहेका बेला रसिया सरकार बाहेक अरू कसैले पनि नाभाल्नीलाई विष दिन सक्ने अवस्था नरहेको बताइएको छ। रसियाले यसलाई अनावश्यक प्रचारबाजी भन्दै दावी गरे अनुसार नाभाल्नीको शरीरमा कुनै विष नभेटिएको बताएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक सम्बन्धी विद्यमान कानूनी संरचनामा परिमार्जनको प्रक्रिया अघि बढ़ाएको छ। मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्ने विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरकारवालाबाट 7 दिनभित्र राय तथा सुझाव माग गरेको हो। अर्थ मन्त्रालयका अनुसार केन्द्रीय बैंकको उद्देश्य, कार्यक्षेत्र र संरचनालाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य अवधारणासँग तादम्यता कायम गर्ने, संस्थागत स्वेत तथा सुपरिवेक्षकीय र नियमनकारी भूमिकालाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ ऐन संशोधन गर्न लागिएको हो। यस्तै केन्द्रीय बैंकको निर्णय प्रक्रियामा पारदर्शिता, जवाफदेहिता र व्यावसायिकता अभिवृद्धि गर्ने कानूनी आधार अध्यावधिक गर्नुपर्ने भएकाले विधेयक ल्याउन लागिएको मन्त्रालयले जनाएको छ। केन्द्रीय बैंकको स्वेतता, डिजिटल वित्तीय प्रणालीको विस्तारसँगै विधेयक मस्यौदाले डिजिटल बैंकको अवधारणालाई कानूनी मान्यता दिन प्रस्ताव गरेको छ। प्रस्तावित व्यवस्था अनुसार भौतिक शाखा वा सञ्जाल बिना पूर्ण रूपमा डिजिटल माध्यमबाट वित्तीय कारोबार सञ्चालन गर्न केन्द्रीय बैंकबाट इजाजत प्राप्त संस्था डिजिटल बैंकका रूपमा परिभाषित हुनेछन्। यसले परम्परागत बैंकिङ संरचना भन्दा फरक ढाँचामा सञ्चालन हुने वित्तीय संस्थालाई नियमनको दायरामा ल्याउने बाटो खोल्ने अपेक्षा गरिएको छ। नेपाल विद्युत प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तमगासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको 132 केभी डबल सर्किट प्रसारण लाइनको परीक्षण शुरू गरिएको छ। बुर्तिबाङ पौदी अमराई तमघास सन्धिखर्क गोरुसिङे 132 केभी प्रसारण लाइन आयोजना अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो। गुल्मीको रेसुङ्गा नगरपालिका अन्तर्गत वडा नम्बर 7 को उनायचौर स्थित तमघास सब स्टेशनबाट बागलुङको ढोरपाटन नगरपालिका 2 खल्टुबोट स्थित बुर्तिबाङ सब स्टेशनसम्मको प्रसारण लाइनमा 132,000 भोल्ट क्षमताको विद्युत परीक्षण र विद्युत प्रवाह गरिने प्राधिकरणले जनाएको छ। उक्त प्रसारण लाइन 2 दिनसम्म परीक्षण गरेपछि मात्र नियमित सञ्चालन गरिने तयारी गरिएको विद्युत प्राधिकरणका आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो। सुन्तला व्यापारबाट तनहुका कृषकले लाखौं कमाई गर्न सफल भएका छन्। जिल्लाका कृषकले यस वर्ष 45,50,00,000 को सुन्तला बिक्री गरेका छन्। कृषि ज्ञान केन्द्र तनहुका सूचना अधिकारी किरण परियारले यस वर्ष 5,821 मेट्रिक टन सुन्तला बिक्री भएको जानकारी दिनुभयो। जिल्लामा 1,670 हेक्टर सुन्तला खेतीको क्षेत्रफल मध्ये 977 हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो बालिका मादे। नव खेल समाचार।
आईसीसी T20 विश्वकप क्रिकेटमा लगातार तेस्रो हार बिहोर्दै नेपाल समो चरणमै रोकिएको छ। पहिलो खेलमा इङ्ल्याण्डसँग 4 रन र दोस्रो खेलमा इटालीसँग 10 विकेटले पराजित भएको नेपाल आफ्नो तेस्रो खेलमा आइतबार वेस्ट इण्डिजसँग 9 विकेटले हारेको हो। यो जितसँगै डिफेन्डिङ च्याम्पियन वेस्ट इण्डिज लगातार तेस्रो जितसँगै सुपर 8 मा प्रवेश गरेको छ। नेपाल भने लगातार तेस्रो हारसँगै अङ्क विहीन छ। नेपालले आफ्नो अन्तिम खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ। मुम्बईको वाङखेडे स्टेडियममा नेपालले दिएको 134 रनको मध्यम लक्ष्य वेस्ट इण्डिजले 15.2 ओभरमा 1 विकेट गुमाएर पूरा गरेको हो। वेस्ट इण्डिज टोलीलाई सुपर 8 मा पुर्याउन सिमरोन हेर्सनले 46 र साई होपले 61 रनको योगदान गरे। बेटरुन किङ 22 रनमा नन्दन यादवको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट भए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 133 रन बनाएको थियो। नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक 58 रन बनाए। सुम्पाल कामी 26 रनमा नट आउट रहँदा लोकेश बमले 13, आसिफ शेख र गुलशन झाले समान 11 रन बनाए। वेस्ट इण्डिज टोलीका लागि जासन होल्डरले सर्वाधिक 4 विकेट लिए। दिपेन्द्र सिंह एरी आईसीसी T20 विश्वकपमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाड़ी बनेका छन्। उनले कप्तान रोहित पौडेललाई उछिन्दै आफूलाई शीर्ष स्थानमा पुर्याएका हुन्। आइतबार वेस्ट इण्डिज विरूद्ध 58 रनको उत्कृष्ट इनिङ्स खेलेसँगै दिपेन्द्रको विश्वकप रन संख्या 151 पुर्याएका हुन्। उनले दुई सेसनहरूको विश्वकपमा यो उपलब्धि हासिल गरेका हुन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजयवम। अब मौसम, आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवालो रहनेछ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम 9.9 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 21.1 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। पोखराको अधिकतम 23.4 डिग्री सेल्सियस, न्यूनतम 12.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 25.2 डिग्री सेल्सियस, न्यूनतम 8.8 डिग्री सेल्सियस। दिपालको अधिकतम 26.3 डिग्री सेल्सियस, न्यूनतम 8.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा आराधना सहित महाशिवरात्रि पर्व मनाइँदै प्रतिनिधि सभा निर्वाचनका लागि आज राति 12 बजेदेखि प्रचार प्रसार शुरू हुँदै प्रचार प्रसारमा आचार संहिताको पालना गर्न राजनीतिक दल तथा उम्मेद्वारलाई निर्वाचन आयोगको आग्रह। सदाचार र असल शासनको प्रतिबद्धता सहित राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि नागरिक करार सार्वजनिक। इरान र अमेरिका बीच इरानको आणविक कार्यक्रम सम्बन्धी दोस्रो चरणको वार्ता यसै साथ जेनेभामा हुने र वेस्ट इण्डिजसँग 9 विकेटले पराजित भएसँगै नेपाल आईसीसी T20 विश्वकपको समूह चरणबाट बाहिरियो। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।